नमस्कार, कार्यक्रम बदलिन्दो नेपालमा तपाईँलाई स्वागत छ। म पिटी लोप्सन। समसामयिक विषयवस्तु र घटनाक्रमका बारेमा सम्बन्धित क्षेत्रका विज्ञ तथा सरोकारवालासँग कुराकानी गर्ने यो कार्यक्रम उज्यालो रेडियो नेटवर्कसँगै देशभरिका विभिन्न एफएम स्टेशन, उज्यालोको मोबाइल एप्लिकेशन र उज्यालो अनलाइन .com संसारभर सुन्न सकिन्छ। फरक फरक दिन फरक फरक विषयमा प्रस्तुत हुने यो कार्यक्रम आइतबार, सोमबार, बुधबार र शुक्रबार बिहान 8 बजेको नेपाल खबरपछि सुन्न सक्नुहुन्छ। बुधबारको कार्यक्रम आर्थिक विशेष कार्यक्रममा आज हामी प्रस्तुत गर्छौं नेपाली गलैंचाको अन्तर्राष्ट्रिय बजार र निकासी कम हुँदै जानुका कारण लगायतका विषयमा गलैंचा निकासीकर्ता मध्येका एक साङ्गे शेर्पासँग गरिएको कुराकानी।
पछिल्लो अवस्थामा पनि कार्पेटहरू जति विदेशीहरूले युरोपियन कन्ट्रीहरूमा कार्पेट गइराखेको छ, नेपालमा 100% ह्यान्डमेड नै हो भन्ने कुरो उनीहरूमा 100% विश्वास छ।
र ट्राउट माछा पालन गर्ने विधि र यसबाट हुने आमदानीका विषयमा हिमालयन रेनबो ट्राउट प्रोडक्सन प्राली रसुवाका हरिप्रसाद रिमालसँग गरिएको कुराकानी।
अहिले हामीले पोखरी बढाएर लगभग 420 वर्गमिटर पोखरी बनाएका छौं, जहाँ अहिले उत्पादन भयो भने लगभग 3 टन उत्पादन छ अहिले वर्ष।
आर्थिक वर्ष 2046-47 अन्तर्राष्ट्रिय बजारमा प्रवेश गरेको नेपाली गलैंचाले कुनै समय राम्रै ख्याति कमाएको थियो। जर्मनी, अमेरिका, टर्की, बेल्जियम, स्विजरल्याण्ड, अस्ट्रिया, फ्रान्स, नर्वे, जापान लगायतका देशमा आफ्नो प्रभाव जमाउँदै लग्यो। तर पछि आएर नेपाली गलैंचामा विषादी रंग मिसाएको र बालश्रम प्रयोग गरेको जस्ता कारणले नेपालको गलैंचाबारे अन्तर्राष्ट्रिय स्तरमा नराम्रो सन्देश फैलियो, जसका कारण गलैंचाको बजार विस्तारै खुम्चिँदै गयो। पछिल्लो समयमा व्यवसायले गलैंचाको विविधीकरण गर्न नसक्दा नेपालबाट गलैंचा किनिरहेका अमेरिकी कम्पनीहरू भारततिर आकर्षित भए। ती आपूर्तिकर्ताहरू नेपाली गलैंचा भन्दा भारत र इण्डोनेसियासँग किन्दा सस्तो पर्ने भएपछि नेपाली गलैंचाले अन्तर्राष्ट्रिय बजार विस्तारै गुमाउँदै गएको छ। हामीले नेपाली गलैंचा निकासीको अवस्थाबारे गलैंचा निकासीकर्ता मध्येका एक साङ्गे शेर्पासँग कुराकानी गरेका छौं। सुरुमा साङ्गेजी, यहाँलाई स्वागत छ।
नमस्ते।
कस्तो छ गलैंचाको व्यापार?
खासै कार्पेटको बजार चाहिँ पहिला जस्तो राम्रो छैन। अब यो सबै अब लेबरहरूको कारणले अनि यो मेटेरियलहरू सबै बाहिरबाट आउने, र मेटेरियलहरू चाहिँ सबै बाहिरबाट आउने र यहाँ चाहिँ लेबरहरू चाहिँ महँगी अनि अब बजारको चाहिँ के भन्छ महँगीको कारणले गर्दा लेबर महँगो हुने भएको कारणले गर्दाखेरि यहाँ चाहिँ कार्पेटको चाहिँ रेट नै महँगो पर्ने भएको हुनाले पहिला जति नै एक्सपोर्ट हुन्थ्यो नेपाली कार्पेटहरू चाहिँ विदेशमा एक्सपोर्ट हुन्थ्यो, अहिले त्यो अवस्थामा छैन।
तर यसका लागि चाहिने कच्चा पदार्थ त हिजो पनि विदेशबाटै ल्याउने हो, नेपालीले नै बुन्ने हुन्। हिजो चाहिँ महँगो नहुने अनि विदेश निर्यात हुने, अहिले चाहिँ बढी महँगो हुने र निर्यात हुन नसक्ने किन?
यसमा यस्तो भयो, अलिकति यो अलिकति अस्थिर सरकार अनि बजार भावको नियन्त्रणभन्दा बाहिर बजार भएको कुनै पनि ठेगान नभएको, अब मजदुरले खानै पर्ने र त्यो मजदुर बाँच्नको लागि पनि त्यसको रेट चाहिँ आफस्याप त्यसरी नै आकाशिएर बढ्न गयो, त्यो भएर चाहिँ मजदुरको चाहिँ ज्याला बढ्न गयो। विदेशमा अब जस्तै इन्डियाकै उदाहरण दिने हो भने तपाईँको इन्डियामा चाहिँ खाना सस्तो अनि काम पनि सस्तो हुने भयो अनि सबै मेटेरियल अब प्राय गरेर कटनदेखि लिएर त्यहाँ इन्डियन इन्डियामै पाउने हो, इन्डियामै उत्पादन हुने हो। हामीले त कटन टिबेटन धागो, न्युजिल्यान्ड धागो, न्युजिल्यान्ड न्युजिल्यान्डबाट ल्याउनुपर्छ, टिबेट टिबेटबाट टिबेटन धागो, टिबेटबाट ल्याउनुपर्छ। जस्तो अब कटन चाहिँ इन्डियाबाट ल्याउनुपर्छ अनि यहाँ चाहिँ बजार भाव अस्थिर छ अनि जहिले पनि महँगी बढेको बढेकै छ भनेपछि महँगी बढेको अनुपातमा तिनीहरूको ज्याला बढाइदिनु पर्यो, ज्याला बढाइदिँदाखेरि आफसे अब यो चाहिँ आकाशेर यो के भन्छ कार्बनको चाहिँ भाव बढ्न गयो। त्यो रेसियोमा चाहिँ बाहिर चाइना र इन्डियामा चाहिँ त्यो किसिमको चाहिँ अस्थिर भएन, उनीहरूको चाहिँ रेट एकदम स्थिर रह्यो र कम्पिटिसनमा हामी तिनीहरूसँग गर्न नसक्नु कारण नै अहिले विदेशी निर्यातमा एक्सपोर्टमा चाहिँ के भन्छ नेपालको गलै चाहिँ कम भएको म आफै मेरो आफ्नो बुझाइ छ।
ए, चीन र भारतमा उत्पादित गलैँचाहरू चाहिँ अलिक सस्तैमा उत्पादन हुन थाले जसका कारण हामीले मूल्यमा प्रतिस्पर्धा गर्न सकेनौँ।
हजुर, मेन कुरो त्यही हो, उनीहरूको चाहिँ अब उत्पादन लागत कम हुन्छ, अब सबै चाहिने कच्चा पदार्थहरू उनीहरूकै देशमा पाउँछन् अनि त्यहाँ लेबरहरू चाहिँ सस्तो हुन्छ, लेबर सस्तो हुनुको कारणले त्यहाँको चाहिँ रासन पानी खाद्य पदार्थहरू चाहिँ सस्तो हुन्छन् र त्यही भएर पनि त्यहाँ लेबरहरू सस्तो हुन्छ
त्यसरी चाहिँ हामी नेपाली बजारमा चाहिँ त्यो किसिमले चाहिँ हामी उत्पादन गर्न सकेनौँ र त्यही भएर चाहिँ हाम्रो एक्सपोर्ट चाहिँ घटेको हो मलाई त्यस्तो लाग्छ।
तर चीन र भारतको तुलनामा नेपालमा उत्पादित गलैँचाको आफ्नै पहिचान छ, विदेशमा पनि अलि रुचाउँछन् बढी, नेपालमा बन्ने गलैँचा भनेको हाते उत्पादन हो भनेर पनि बढी रुचाउने गरेका छन् नि, यसलाई के हामीले स्थापित गर्न सकेनौँ र आज बजार गुमाइरहेका छौँ बिस्तारै?
अहिले जति पनि नेपालबाट अहिले पछिल्लो अवस्थामा पनि कार्पेटहरू जति विदेशीहरूले चाहिँ युरोपियन कन्ट्रीहरूमा चाहिँ कार्पेट गइराखेको छ, नेपालमा चाहिँ 100% ह्यान्डमेड नै हो भन्ने कुरो उनीहरूमा 100% विश्वास छ, किनभने नेपालीले मिसिन युज गर्न सक्दैन र मिसिन छँदा पनि छैन भन्ने उनीहरूमा त्यो किसिमको चाहिँ विश्वास भएर नै नेपाली गलैँचाहरू चाहिँ केही मात्रामा दुई डलर महँगै भए पनि अहिलेसम्म लगिरहेको अवस्था हो, तर कम्पिटिसनको हिसाबले नेपालको गलैँचा उठाउने अवस्था छैन र बिग्री हुने अवस्था छैन।
ए एउटै हाते उत्पादन भन्ने ब्रान्डले मात्र नेपाली गलैँचाहरू किनिरहेको छ?
त्यही हो मेन कुरो त्यही हो।
जति बिक्री भइरहेको छन् अहिले बिक्री चाहिँ त्यसले मात्र हो?
बिक्री अहिले मेन त्यही मलाई चाहिँ त्यही लाग्छ, किनभने 90 डलरमा चाहिँ ह्यान्डमेडको कार्पेट इन्डियाले चाहिँ भट्टाभट जति जस्तो क्वालिटीको दिन सक्छ, हामी 90 डलरमा कार्पेट तयार पार्नै सक्दैनौँ भन्दाखेरि हामी 110 भन्दा तल झरेर कार्पेट दिनै सक्दैनौँ भन्दाखेरि 110 डलर तिरेर पनि विदेशीले यहाँबाट कार्पेट किन लान्छ त? त्यसको तात्पर्य हो यो ह्यान्डमेड नै हो भन्ने हिसाबले नै उसले चाहिँ 20 डलर बढीतिर लाने हो, नभए त्यो इन्डियाले 90 डलरमा दिन्छ त्यही कार्पेट? म यता कता मैले सुन्छु, म पत्र पत्रिकामा देख्छु, इन्डियामा यति सस्छ 15-20 डलर भनेको चाहिँ स्क्वायर मिटरमा चाहिँ त्यति फरक हुन्छ, तर इन्डियामा केही न केही अलिक मिसकाउट हुन्छ कि अलिक दुई नम्बरी हुन्छ कि त्यहाँ मेसिन युज गरेको हुन्छ कि विभिन्न शङ्काहरू हुन्छ, तर नेपालमा त्यो शङ्का चाहिँ उनीहरूसँग छैन।
के हुन्छ र हाते उत्पादनलाई बढी महत्त्व दिन्छन्?
अब यो तपाईँको यो यसलाई के भन्ने, हातले उत्पादन गरेको भन्दाखेरि विदेशी बजारमा यो त हातले बनाएको हो, उनीहरूको बजारै मेसिन नै मेसिनले चल्ने ठाउँमा यो त हातले बनाएको हो, जस्तो अझ मेसिनले चाहिँ ऊन पेल्छ, ऊन मिसिनले पेल्दैन, हातले ब्रसले काट्ने हो, ब्रसले काटेको हो, हामी त्यस्तो अर्डर पनि हामी लिन्छौँ ब्रसले काटेर, जुन धागो चाहिँ तपाईँको किलोको चाहिँ अब 350 मिसिनबाट काट्यो भने 350 चाहिँ त्यो धागो तयार हुन्छ भने ब्रसले काटेर त्यो 650-700 हामी तिर्छौँ, त्यस्तो अवस्थामा पनि उसको अर्डरको कारणले गर्दाखेरि हामी ब्रसले ऊन काटेर चर्खाले धागो बाटेर गलैँचा बुन्न पनि हामी तयार हुनुपर्छ, किनभने उनीहरूको त्यो माग हो, यो उनीहरूको चाहना हो।
मेसिनै मेसिन मात्र भएको देशमा हातले बनाउनु चाहिँ नौलो भएर पनि हाम्रो यो बजार पाइरहेको
हो? त्यही हो ह्यान्डमेड भन्ने मेन कुरो, ह्यान्डमेड भनेर नै यो अहिलेसम्म नेपालमा जति पनि गलैँचाहरू गइराखेको छ त्यही नै हो, नभएदेखि गुणस्तर डिजाइन कलर अनि रेटमा चाइना र इन्डियासँग नेपालले प्रतिस्पर्धा 100% 100+1% गर्न सक्दैन।
अनि निर्यातजन्य वस्तुका लागि त कच्चा पदार्थ आयात गर्दाखेरि पनि त सरकारले छुट दिएको छ नि यहाँहरूलाई, होइन र?
सरकारले के छुट दिएको छ र? इन्डियामा चाहिँ के भन्छ तपाईँको एक्सपोर्ट गर्दाखेरि हामीले यहाँ के अरे जिएसपी फ्री गरेको छ, एउटा जिएसपी भने फ्री गर्छ, नभए त अरू के गर्छ गभर्मेन्टले चाहिँ के भन्छ निर्यात गरेको चाहिँ हामीसँग चाहिँ कर लिन्छ, वार्षिक कर लिन्छ, हामीले चाहिँ के भन्छ आय व्यय विवरण पेश गर्दाखेरि चाहिँ कतिको के व्यापार गर्यो, कति निर्यात गर्यो, कति आयात भयो, त्यसको आधारमा चाहिँ उनीहरूले चाहिँ हामीसँग कर लिन्छ। विदेशमा चाहिँ के भन्छ जति निर्यात गर्यो त्यसलाई चाहिँ प्रोत्साहन भत्ता दिन्छ, उद्योगीहरूलाई चाहिँ त्यसलाई सरकारले चाहिँ प्रोत्साहन भत्ता दिन्छ, यहाँ चाहिँ उल्टो कर लिन्छ, भनेपछि नेपाली उद्योगीहरू त उठ्ने अवस्थै छैन नि।
तर कच्चा पदार्थ आयातका लागि त भन्सार छुट लगायतका व्यवस्था त अरू उत्पादनमा त छ त, गलैँचामा किन छैन?
गलैँचा पनि अब यो तपाईँको घरेलु कार्यालय भन्छ एउटा प्रमाणपत्र लिँदाखेरि एउटा छुट भन्ने एउटा नाम मात्रको छुट छ है, अब यो नवीकरणकै कुरा गर्नुहोस् भने अब एउटा प्रमाणपत्र नवीकरण गर्न हिजो 1500 लाग्छ, अब 5000 पुऱ्याइदियो, नवीकरण गर्नलाई 5000 एउटा प्रमाणपत्र नवीकरण गर्न 5000 पुऱ्याइसक्यो, मेरो हिमालयन डेको रक्सको मैले पहिले 1700 तिर्थेँ, हिजो मात्रै मैले नवीकरण अस्ति मैले नवीकरण गरेर 5000 पुऱ्याएँ सरकारले, भनेपछि अन्य विभिन्न के भन्छ शीर्षकबाट यो उद्योगीहरू गलैँचे क्षेत्रमा लागेको उद्योगीहरूलाई लटर पटर पारेर चुस्ने काम सरकारको चाहिँ भित्री कामहरू थुप्रै छन्।
तर गलैँचा उद्योग त तपाईँको यो घरेलु अन्तर्गत पर्छ र यत्रो ठूलो लगानी छ, 3 करोड भन्दा साना लगानीलाई मात्र घरेलु उद्योग मानिने भन्ने छ नि त सरकारको नियम त।
जति अहिले जति पनि अब हाम्रो यो चाहिँ घरेलु नै भन्नु पर्यो, अब यो किनभने यो लगानीको हिसाबले भन्दाखेरि पनि अब यो उद्योग हो, एउटा चाहिँ के भन्छन् यो घरेलु उद्योग अन्तर्गत नै हामीले यो चलाइरहेका छौँ।
लगानीको हिसाबले भन्ने हो भनेदेखि त घरेलु उद्योगको चाहिँ परिधिभित्र त परेन नि
घरेलु उद्योग, त्यो त सबै कुरो कानुनी प्रावधान त मलाई थाहा छैन, तर यो उद्योगै हो, घरेलु नै हो, घरेलु उद्योग नै हो। हामीले लगानी आफ्नै पुँजी लगानी गरेर एउटा इमेलको बारेमा चाहिँ विदेशको चाहिँ के अरे करोडौँ चाहिँ हामीले उधारो कार्पेट बनाउनुपर्छ, भोलि गएर चाहिँ उसले नो भनिदियो भने सात समुद्र पारि मुद्दा गर्ने ठाउँ हुँदैन, या गभर्मेन्टले कुनै किसिमको रिस्क लिँदैन, एकदम रिस्की कामहरू छ यो। यो चाहिँ लगानी गर्ने साहुहरू धेरै नै बहादुर भन्छु म, मजदुरहरूले रोजगारी दिएको छ, त्यति अरू केही पनि होइन।
निर्यातका लागि चाहिँ विदेशीले इमेलको भरमा
एकदम इमेलको भरमा पहिला एडभान्स पेमेन्ट हुन्थ्यो, अहिले एडभान्स पेमेन्ट छैन, बरु क्रेडिट माग्छ, 3 महिना 6 महिना क्रेडिट माग्छ, अनि त्यो पनि लागि परिरहेको छन्। कति उद्योगीहरू चाहिँ के भन्छ क्रेडिट पनि दिन्छन्, अब त्यो विदेशीहरूसँग हामीसँग कुनै किसिमको कागज पत्र हुँदैन, एउटा मेल इमेलको भरमा काम गरिरहेको हुन्छ, विश्वासको भरमा काम गरिरहेको हुन्छ। उनीहरू नेपालमा भिजिट गर्दा एकचोटि हाम्रो वेयर हाउस हेर्छ, एकदम हामी एयरपोर्टदेखि कुखुराको फुल जस्तो गरेर बचाएर ल्याउँछौँ, 5 स्टार होटलमा राखेर पाल्छौँ, फुलमाल लगाएर पठाउँछौँ, त्यही हो।
पोहोर साल अमेरिकाले नेपालको तयारी वस्तुमा उसले छुट दिने भन्सार छुट दिने भन्ने निर्णय गरेको थियो, त्यसबाट तपाईँहरू जस्तो यो तयारी वस्तु निर्यातकर्ताले कतिको चाहिँ छुट पाउन सक्यो, कतिको लाभ लिन सक्यो यस व्यवस्थाबाट?
त्यो यता कता हामीले सुन्न चाहिँ सुन्नमा आएको हो, तर यो कतैबाट नै हामीलाई चाहिँ कुनै असर पनि परेको छैन। हामीले अमेरिका निर्यात गर्छौँ, हाम्रो कुनै किसिमको चाहिँ अन्य छुट पनि छैन, केही पनि छैन। उही उनीहरूकै इम्पोर्टरहरूलाई अमेरिकाको सरकारले छुट दिएको होला, नेपालको सामान लियो भने छुट दिएको होला, नेपालले त्यसले केही पनि असर गर्दैन।
कसरी गर्दैन? जस्तो चाहिँ त्यहाँ अमेरिकाको आयातकर्तालाई छुट दियो भनेदेखि त अलिकति बढी यहाँबाट लैजाने गर्ला नि त।
त्यस्तो भन्दाखेरि यो यस्तो भयो, जति पनि त्यहाँको आयातकर्ता नेपालबाट आयात भयो, आयातित वस्तु गलैँचा सम्बन्धी आयातित वस्तु चाहिँ त्यहाँ अमेरिकाको गभर्मेन्टले चाहिँ त्यो आयातकर्तालाई चाहिँ छुट दियो होला निश्चय पनि, तर चोइस त उसको हो नि, नेपालबाट कति ल्याउने, त्यहाँ कति क्वान्टिटीको हामीलाई इच्छा लाग्ने, हाम्रो कति सामान छ त भने उसको रेट त पहिल्यै फिक्स हुन्छ नि, जस्तै हामीसँग अमेरिकन बायरहरू छ, उसको रेट त हामी जति पहिल्यै फिक्स भइसकेको हुन्छ।
तर हाम्रो निर्यात त बढ्ने भयो नि, उसले त्यहाँनिर छुट पाएपछि त उसले त बढी किन्ने भयो नेपालसँग।
त्यस्तो हुँदैन, त्यो कति नै छुट दिएको होला नेपालको सामान लगेर अमेरिकामा कति छुट होला, त्यो त अब हामी त्यो त अन्तर्राष्ट्रिय स्तरमा त्यस्तो ठुल्ठुलो कुरो त म बुझ्दिनँ, तर पनि त्यसले हामीलाई केही पनि असर परेको छैन।
लामो समयदेखि गलैँचाको क्षेत्रमा काम गर्नुभएको एउटा अनुभवको हिसाबले सरकारले के गरिदियो भने, तपाईँले अघि भने जस्तो हामीले यसको गुणस्तरमा यसको मूल्यसँग प्रतिस्पर्धा गर्न सक्छौँ अरू मुलुकसँग,
सरकारले अब यस सम्बन्धीमा अब सरकारले के गर्ला भन्ने आशा चाहिँ मलाई लाग्दैन। पहिलो कुरो सरकारले गर्यो भने गलैँचा क्षेत्रमा चाहिँ गलैँचा अब विस्थापित भइसक्यो, गलैँचाको चाहिँ मजदुरहरू चाहिँ खाना नपाएर चाहिँ अब रिक्सा चलाउन थाल्यो, टेम्पो चलाउन थाल्यो, वैदेशी रोजगारमा लाग्न थाले, अब कुल्ली काम ज्यामी काम गर्न थाले भनेपछि यो पहिला अब जति सिक्ने मान्छे गलैँचा क्षेत्रमा चाहिँ गलैँचा बुन्ने सिक्ने मान्छेहरू आउँथ्यो, अब त्यो गलैँचा बुन्ने जति छन् त्यो पनि विस्थापित हुँदैछ।
किन यसो हुँदैछ त?
खान नपुगेको कारणले गर्दा, किनभने तिनीहरूको रेटै राम्रो छैन,
कार्डले दिनु पऱ्यो नि त,
यहाँले हामीले दिएर होइन, हामीले दिएर होइन कि विदेशबाट हामीले एकदम कम मात्रामा हामीले पनि बाँच्ने एक्सपोर्टर पनि एउटा बाँच्ने माध्यम बनेर मजदुरलाई दिँदाखेरि त्यो एकदम नसक्ने अवस्था भएकै हो। अब सरकारले यस सम्बन्धी चाहिँ सोच्नै पर्छ, नभएदेखि गलैँचा कारखाना केही समयपछि विस्थापित नै हुन्छ।
उनीहरूको सिपको सुरक्षाको लागि के गर्न सकिन्छ?
सुरक्षाको लागि अब कसरी के गर्ने, माओवादीले उक्सायो, सबै हक अधिकारको कुरो मात्रै सिकायो, कर्तव्य सिकाएन, सबै नारा जुलुस लगाए सडकमा उतारे, अब ती मजदुरहरूलाई चाहिँ सबै अब त्यही युनियन भन्छ के भन्छ सबै समस्यामा उत्पादन गर्छ, समाधानको उपाय कोहीसँग सरकारले पनि गर्दैन, यसको के विकल्प छ त? मजदुरको सरसरी चाहिँ उहाँ जिन्दुमा सुतिरहेको हुन्छ, सरकारले एउटा स्कुलको व्यवस्था गर्न सक्दैन, मजदुर एउटा कहाँ कहाँ छ त्यो के कारण कहाँ कहाँ छ, एउटा 15 दिनमा एउटा डक्टर पठाएर चेकअप गराउन सक्दैन, सरकारले के गर्छ, सरकारसँग के आस्था हुने?
अहिले त केन्द्रीकृत सरकारको कुरा भयो, अब संघीय राज्यमा जाँदैछ, बिस्तारै अहिले अब गाउँपालिका नगरपालिकामा काम गर्न थालिसकेका छन्। स्थानीय सरकार भइसकेपछि केही लगानी गर्ने वातावरण बन्ला कि तपाईँहरू के अपेक्षा गर्नुहुन्छ?
त्यसपछिको अनुभव त अब त्यो नयाँ कुरो भयो, त्यसपछि नै थाहा हुन्छ होला। अहिले चाहिँ अवस्था भन्न सक्ने अवस्था छैन।
अनुमान त हुन्छ नि, यसो भयो भने यसो होला,
केही सहुलियतहरू हुन्छ कि भन्ने आशा चाहिँ छ। जति पनि अब एक्सपोर्ट गर्ने कुराहरू अब सङ्घीय ढाँचामा देश जाओस् चाहे जुनसुकै ढाँचामा देश जाओस्, आखिर नेपालबाट विदेशमा सामान जाने हो, त्यो रिस्क लिएर आफैले मोलेर नै गर्ने हो। लगानी गरे पनि आफैले आफ्नै विश्वासमा आफ्नो बाहिर को कस्तो मान्छे हो त, यसले पैसा तिर्छै तिर्दैन भनेर एउटा विश्वासको आधारमा चाहिँ के भन्छ लगानी गर्ने हो र आफै नै रिस्कमा गर्ने हो। सरकारले यस सम्बन्धी केही गर्न सङ्घीय ढाँचा होस् या चाहिँ अधिकार भएर के गर्ने, हाम्रो देशको प्रधानमन्त्रीले चाहिँ अमेरिकाले चाहिँ के अरे हाम्रो उद्योगीहरूको चाहिँ अर्डर दिएर कार्डबोर्ड उठाएन भनेर मुद्दा उठाउन सक्छ सक्दैन नि? जस्तो विश्वास हुनु पऱ्यो, एउटा अहिले एउटा बाहिर आउनुभयो, एउटा कार्डबोर्ड लिनुभयो, उहाँले दुईवटा कार्डबोर्ड लिनुभयो, 1900 चाहन्छन् उहाँले पेड गर्नुभयो, मसँग क्यास छैन चेक दिन्छु हुन्छ भनेर भन्नुभयो। मैले यसो हेरेँ, उहाँलाई म भलाइ पनि देखेँ, विश्वास लाग्यो हुन्छ भनेर मैले चेक लिएर उहाँलाई कार्डबोर्ड दिइदिएँ। भोलि उहाँको त्यो ब्यालेन्स छैन भनेदेखि त्यो मेरा रिस्क हो नि, ब्यालेन्सै छैन भने मैले कहाँ मुद्दा गर्न जाने? त्यस्तै हो कार्पेट क्षेत्रमा विदेशसँग काम गर्नु भनेको यो यस्तै हो।
अब कार्पेटको क्षेत्र अथवा निर्यातजन्य उद्योगको कुरा मात्र नभएर देशभित्रै उत्पादन गर्ने कुरा पनि त गरौँ न त। देशभित्रै उत्पादनका लागि चाहिँ कस्तो अवसरको ढोका खुल्न सक्छ?
अहिले जति पनि सरकारी कार्यालयहरू छ, सङ्घ संस्थानहरू छ, अनि सरकारी कार्यालयहरू छन् नि, नेपाली गलैँचालाई चाहिँ सदुपयोग गरिदियोस् न। किन बेल्जियमको कार्पेट सरकारी कार्यालयमा ओछ्याउँछ? नेपाली गलैँचा ओछ्याओस् न, नेपाली गलैँचा खपत गरोस् न सरकारले। सरकारी मन्त्रालयहरूमा जति पनि कार्यक्रम ओछ्याउनु पर्छ, नेपाली गलैँचा ओछ्याइदियोस् न। मन्त्रीले गलैँचा ओछ्याउनुहुन्छ, नेपाली गलैँचा ओछ्याउनुहुन्छ, अनि मन्त्रालयमा ओछ्याउनु हुँदैन। अनि जुन सस्तो अनि धेरै रेट लगाइदिने अनि सस्तो गलैँचा ओछ्याएर मन्त्रालय टल्काउने अनि नेपाली गलैँचा नकिनिदिने त्यो गरिदियो भने राम्रो हुन्थ्यो, अलिकति खपत हुन्थ्यो।
अहिले त उद्योग मन्त्रीले तपाईँले भनेकै कुरा भन्नुभएको छ, के अरे अलिकति दुई चार पैसा महँगो भए पनि नेपाली उत्पादनलाई नै प्राथमिकता दिउँ भनेर।
त्यो अब भाषणमा मात्रै सीमित हुन्छ होला, अब व्यवहारमा लागू गर्नु पऱ्यो, त्यसपछि चाहिँ अब मात्रै थाहा हुने कुरा हो। व्यवहारमा अहिलेसम्म लागू भएको छैन। अनि प्रत्येक मन्त्रीको घरमा गलैँचा हुन्छ, तर मन्त्रालयमा गलैँचा टुक्रा हुँदैन। दुःख लाग्दो कुरो त्यही छ, मन्त्रालयमा गलैँचा ओछ्याउनुहोस् न। जति पनि अब विदेशी नियोगहरू छ, त्यो के भन्छ एमबिसीहरू छ, ओछ्याइदियो न नेपाली गलैँचा, त्यो हो नि। त्यसले पनि त केही खपत त बढाउँछ, त्यो चाहिँ छैन गर्दाखेरि अलिक अब नेपालीहरू धनी छ, फेरि धेरै धनी छ। नेपाली गलैँचा नेपालीको घर घरमा ओछ्याएको छ, ओछ्याउन सक्ने क्यापेसिटी छ। तर 50-60 लाखको चाहिँ कार चढ्ने मान्छेले, बजेर चढ्ने मान्छेले के अरे 15-20 हजार गलैँचा ओछ्याउन सक्दैन, सक्छ नि त्यस्तो। अनि त्यही भएर अलिकति अब नेपाली मार्केटमा पनि अलिकति लागौँ भनेर हामीले युवाहरू चाहिँ आफ्नै आफ्नै रिस्कमा चाहिँ यो विदेशमा कुनै हालतमा निर्यात हुँदैन। यो डिजाइन यो कलर भनेको यो कुनै हालतमा विदेशमा निर्यात हुने डिजाइन कलर होइन, त्यही भएर हामीले आफैले बनाएको हामी आफ्नै तरिकाले बेच्छौँ, नभए स्टोर हुन्छ त्यति हो।
उहाँ हुनुहुन्थ्यो गलैँचा निकासीकर्ता मध्येका एक साङ्गे शेर्पा। नेपाली गलैँचाको अन्तर्राष्ट्रिय बजार र निकासी कम हुँदै जानुका कारण लगायतका विषयमा कुराकानी गर्दै हामीसँग ट्राउट माछ पालन गर्ने विधि र यसबाट हुने आमदानीका विषयमा हिमालयन रेनबो ट्राउट प्रोडक्शन प्राली रसुवाका हरिप्रसाद रिमालसँग गरिएको कुराकानी बाँकी नै छ। उज्यालो सुन्दै गर्नुहोला।
सीधा कुरा प्रश्न विचार
उज्यालो रेडियो नेटवर्क।
विश्रामपछि कार्यक्रम बदलिँदो नेपालमा तपाईँलाई फेरि स्वागत छ। यो कार्यक्रम उज्यालो रेडियो नेटवर्कसँगै देशभरिका विभिन्न एफएम स्टेशन, उज्यालोको मोबाइल एप्लिकेशन र उज्यालो अनलाइन .com एकैसाथ प्रसारण भइरहेको छ। कार्यक्रममा यतिन्जेलसम्म नेपाली गलैँचाको अन्तर्राष्ट्रिय बजार र निकासी कम हुँदै जानुका कारण लगायतका विषयमा गलैँचा निकासीकर्ता मध्येका एक साङ्गे शेर्पासँग कुराकानी गर्यौं। अब कुरा गरौं ट्राउट माछाको। संसारभरका उपभोक्ताले एकदमै रुचाइएको ट्राउट माछा 20 डिग्री सेल्सियस भन्दा कम तापक्रम र सङ्लो पानीमा हुने माछा हो। ट्राउटको भूरा उत्पादनको लागि त अझ 6-10 डिग्री सेल्सियस तापक्रम भएको पानी चाहिन्छ। कम्तीमा 6 महिनादेखि मात्र उत्पादन लिन सकिने यो माछा दाना खुवाएर पाल्नुपर्ने भएकाले लागत निकै पर्छ। नेपालमा ट्राउट माछाको व्यवसाय नुवाकोटबाट शुरू भए पनि अहिले ललितपुर, दोलखा, रसुवा, कास्की, म्याग्दी, बागलुङ लगायतका जिल्ला र पूर्वका केही जिल्लामा पनि विस्तार भएको छ। हामीले ट्राउट माछा पालनबाट हुने आमदानी र यसको भविष्यबारे हिमालयन रेनबो ट्राउट प्रोडक्शन प्राली रसुवाका हरिप्रसाद रिमालसँग छोटो कुराकानी गरेका छौं। कसरी शुरू गर्नुभयो यो रेनबो ट्राउट माछा पाल्ने काम?
सुरुमा हामी नुवाकोटमा चाहिँ नै मेरो अर्को साथीले गर्नुभएको थियो, उहाँको प्रेरणाले चाहिँ मैले यो सुरु गरे हो, रसुवामा सुरु गऱ्यौँ अहिले हामीले। अनि यसमा थप हिमालीको चाहिँ नै सहयोग आयो, अनि त्यसपछि चाहिँ अझ हामीले विस्तार गरेर लगेका हौँ। यो
माछा पाल्नुभन्दा अगाडि के पाल्नुहुन्थ्यो?
माछा पाल्नुभन्दा अगाडि म इन्जिनियरिङ वर्कसप गरिरहेको थिएँ, मैले अहिले पनि गरिरहेको छु। त्यो मेरो दुईवटा पेसा छ, माछा पनि पाल्छु, इन्जिनियरिङ वर्कसप पनि छ मेरो, दुईवटा पेसा।
त्यो वर्कसपमा चाहिँ के के हुन्छ?
सुरुमा चाहिँ त्यसको त्यो अब यो दानाको मिसिनहरू म बनाउँथेँ, अनि त्यो भएर चाहिँ नै माछा पाल्ने साथीहरूसँग चिनजान भएर अनि थप चाहिँ माछा पाल्नेतिर चाहिँ नै लागि म अहिले।
भनेको एक अर्काको परिपूरक व्यवसाय हो यो?
हजुर हो, त्यही भनौँ अब।
अनि सुरुमा कतिवटाबाट पाल्न थाल्नुभयो, कसरी यसलाई वृद्धि गर्दै लानुभयो?
सुरुमा हामीले तीनटा पोखरीमा मात्र पालेका थियौँ, त्यो चाहिँ पहिला हामीले 64 सालबाट सुरु गरेका हौँ। त्यो बेलामा हामीले माउ पालेर भुरा बनाएर अन्य अरू व्यवसायीलाई भुरा मात्र बेच्थ्यौँ, त्यो बेला हामीले भुरा मात्र बनाइराख्थ्यौँ। अहिले चाहिँ नै हामीले हिमाली आएपछि अब यसलाई पालेर चाहिँ नै खाने खालको नि बनाउनुहोस् भनेर भन्ने चाहिँ उहाँहरूले पनि हामीलाई अलि फोर्स गर्नुभएको कारणले अहिले हामीले पोखरी बढाएर लगभग 420 वर्ग मिटर पोखरी बनाएका छौँ, जहाँ अहिले उत्पादन भएर भने लगभग 3 टन उत्पादन छ अहिले या वर्ष। अब यसलाई हामीले बढाएर लगभग 6 टन जतिको चाहिँ उत्पादन गर्छौँ आगामी वर्षमा।
3 टन माछा उत्पादनका लागि कतिवटा माछा आवश्यक पर्छ?
3 टन माछा बनाउनको लागि लगभग 20,000 भुरा राख्नुपर्छ, अनि त्यसपछि केही चाहिँ मर्दै जान्छ, अनि लगभग 3 टन माछा उत्पादन हुन्छ 200 ग्राम साइजको चाहिँ हिसाब गर्दाखेरि।
गाई भैँसी पाल्न र माछा पाल्न कुन चाहिँ सजिलो?
सजिलोको हिसाबमा त गाई भैँसी नै सजिलो हुन्छ, किन भन्दा अब यो तपाईँको चिसो ठाउँमा बस्ने माछा भएको कारणले त्यो ठाउँमा बर्खाहरूमा धेरै जुगा लाग्ने गाह्रो हुने हुन्छ, माछाको लागि चाहिँ अब पानी बन्द हुनु हुँदैन, यसको लागि रेगुलर बगिरहने पानी हुनुपर्छ। अनि तपाईँको चाहिँ अब हामीले चाहिँ अलि ठुलै खालको गरे भएर पानी ठुलो चाहिने भएर पानीको चाहिँ एकदम हेरिरहनुपर्छ, राति पनि सुत्न पाइँदैन, त्यस्तो बेलामा गाह्रो हुन्छ। यो एकदम जोखिमपूर्ण पेसा सम्झिन्छु म यसलाई चाहिँ।
पानी धमिलो भयो भने अनि पानीमा केही अरू रासायनिक पदार्थ मिश्रण भयो भने यसले तपाईँको माछालाई कस्तो असर गर्छ?
यो पानी धमिलो भयो भनेदेखि, धेरै धमिलो भयो भने मर्छ यो। अब तपाईँको के रासायनिक पदार्थ त साबुन मात्र पऱ्यो भने पनि यो माछा मर्छ, त्यस कारणले यो अति जोखिमपूर्ण माछा हो। यसको लागि चाहिँ नि मुहान हामीले चाहिँ एकदम सुरक्षित खालको चाहिँ मुहान बनाउनुपर्छ, होइन भनेदेखि गाह्रो हुन्छ यो माछा पाल्नको लागि।
बर्खामा त मुहानहरू तपाईँले जति नै सुरक्षित बनाउँछु भने पनि भल पस्ला के होला, पानी धमिलो त हुँदो हो, त्यति बेला कसरी जोगाउनुहुन्छ?
तपाईँको धमिलो भनेर पूर्ण त्यो सङ्लो एकदम सङ्लो भनेर भन्ने होइन, जे भए पनि माछा देखिनेसम्मको चाहिँ पानीमा हुन्छ यो, राम्रोसँग हुन्छ। अब होइन अब माछै नदेखिने पानीमा पनि हुन्छ, अब किन भन्दा यसले दाना खानको लागि चाहिँ गाह्रो हुन्छ, यसलाई पानीमा दाना राखेको देखिएन भनेदेखि यसले दाना खान सक्दैन, अनि दाना नखाएपछि ग्रोथ राम्रो आउँदैन, त्यो कारणले मात्र हो। नत्र भनेदेखि खासै चाहिँ धमिलो पानीले असर गरिहाल्छ भनेर भन्ने होइन, हाम्रो चाहिँ धमिलो पानी आयो भनेदेखि भने जति ग्रोथ हुँदैन भनेर भन्ने मात्र हो।
के खान्छ त यसले दाना भन्नुभयो?
यसको ट्राउट माछाको चाहिँ स्पेसल दानै हुन्छ, स्पेसल दानै हुन्छ यसको चाहिँ ट्राउट माछाको। अनि जस्तो भुरा अवस्थामा हो भनेदेखि हामीले चाहिँ यसलाई राँगाको कलेजो अनि कुखुराको अन्डा, सुरुको यसको चाहिँ दाना भने त्यो हुन्छ, त्यो खुवाएर अनि पछि चाहिँ त्यसलाई चाहिँ लगभग 350 जाने दाना हुन्छ। यो चाहिँ दुध हालेर, जस्तो तपाईँको पाउडर दुध हालेर, अनि झिङ्गे माछाको एकदम राम्रो खालको चाहिँ झिङ्गे माछालाई धोएर सुकाएर बनाएको चाहिँ यसको दाना हुन्छ। यो चाहिँ लगभग बजार मार्केट भन्यो भने 350 रुपियाँ पर्छ यसको चाहिँ। अनि दोस्रो चरणमा त्यो खालको दाना खान्छ, र यसले अन्तिम चरणको दाना भएर भने तपाईँको लगभग 150 रुपियाँ पर्ने हुन्छ अन्तिममा, जुन कि तपाईँको अब यो माछालाई धेरै नबढाउने भनेर भन्ने अवस्थामा चाहिँ यसले 150 रुपियाँसम्मको चाहिँ दाना खान्छ।
एउटा माछा कति केजीसम्म हुन्छ?
अब सामान्य अहिले हामीले चाहिँ बेच्नको लागि भएर भने चाहिँ नि 200 ग्राम भन्दा बढीको बनाउँदैनौँ। अब माउको लागि हो भनेदेखि चाहिँ नि लगभग हामीसँग अहिले 2.5 किलोसम्मको चाहिँ नि माउ माछाहरू छन्। त्योभन्दा ठुलो चाहिँ हामी बनाउँदैनौँ। किन भन्दाखेरि हामीले भुरा निकाल्दाखेरि चाहिँ नि तपाईँको चाहिँ नि +2 मात्र बनाउँछौँ। +3 बनायो भनेदेखि त्योबाट चाहिँ नि अन्डा थोरै आउने, त्यो कारणले भएर चाहिँ हामीले +3 बनाउँदैनौँ। +3 बनायो भनेदेखि वेटमा त्योभन्दा ठुलो हुन्छ माछा अझ।
हिमाली भेगमा रेनबो ट्राउट माछा उत्पादन पछिल्लो समयमा बढ्दै जान थालेको छ। तपाईँ जस्ता व्यवसाय थुप्रै छन्, यसको बजार चाहिँ कस्तो छ?
अब व्यवसाय गर्नुभन्दा अगाडि आफूले बजार हेर्नुपर्छ। तपाईँको हाम्रो भेगमा हेर्ने हो भनेदेखि बजार राम्रो छ। जस्तो रसुवाको हिसाबमा राम्रो छ, नुवाकोटको हिसाबमा राम्रो छ। अब अन्य अरू जिल्लामा चाहिँ अब कुनै ठाउँमा बजार पाइएन भनेर भन्ने पनि छ।
रसुवा तथा नुवाकोटमा किन राम्रो छ बजार?
एउटा कुरो के छ भनेदेखि नुवाकोट भनेर भने ककनी साइडमा राम्रो छ। त्यहाँ चाहिँ नि यहाँ काठमाडौँबाट चाहिँ नि सुलभ भएको कारणले काठमाडौँको मान्छेहरू उहाँ घुम्न जाने, माछा खाने भन्ने हिसाबले जानुहुन्छ भनेदेखि। रसुवाको बजार भनेर भने तपाईँको केरुङको बाटो खोलेको कारणले त्यहाँ अहिले धेरै व्यापारीहरू जाने कारणले चाहिँ नि त्यहाँ राम्रो खपत हुनेछ त्यहाँ।
तर निकै महँगो पर्दो रहेछ है, किन महँगो पर्छ खासमा रेनबो ट्राउट माछा?
होइन, यो तपाईँको प्रविधि नै महँगो भयो। जस्तो सुरुमा यो चाहिँ नि सुरुको चाहिँ नि भुरा अवस्थामा यसले खाने भनेर भने तपाईँको दाना अन्डा खाने अनि कलेजो खाने अनि त्यसपछि तपाईँको चाहिँ नि दुधहरू मिसाएको चाहिँ नि दाना खाने भएको कारणले यो आफैमा महँगो भएको कारणले चाहिँ नि दानाको कारणले यो महँगो भएको हो। अब कुनै प्रविधि त्यस्तो राम्रो नयाँ प्रविधि आएर दाना सस्तो हुन खोज्यो भयो भनेदेखि यो माछा पनि सस्तो हुनसक्छ।
यस्तै दाना नै महँगो खाने हुनाले उत्पादन लागत नै बढी पर्छ।
हजुर, यसको चाहिँ नि उत्पादन लागतै बढी परेको थियो।
लगभग 10 वर्ष भइसकेछ यहाँले यो क्षेत्रमा हात हाल्न थाल्नु भएको, कस्तो छ आम्दानी चाहिँ?
आम्दानी राम्रै छ। अरू
राम्रो भन्नाले
जस्तो तपाईँको अरू पेसा भनेर भन्दा यो कृषि पेसामा अरू भन्दा राम्रो पेसा हो यो। तपाईँको चाहिँ जोखिम चाहिँ नि जोखिम छ यसमा, तर राम्रो छ।
वार्षिक कति आम्दानी हुन्छ भनिदिनुहोस् न?
लगभग 3 टन माछा उत्पादन गर्दाखेरि 15 लाख जति बचाउन सकिन्छ।
तपाईँ मात्र हुनुहुन्छ कि तपाईँसँग अरू सेयर होल्डरहरू पनि हुनुहुन्छ?
मेरो अर्को एकजना साथी पनि हुनुहुन्छ। अगाडि उहाँले चाहिँ नुवाकोटमै माछा पालिरहनुहुन्थ्यो। उहाँले माछा पाल्नु भएको त लगभग तपाईँको 18-19 वर्षै भयो। सुरुमै नेपालमा तपाईँको चाहिँ माछा यो जुन रेम्बो ट्राउट आयो त्यो बेलामा चाहिँ दोस्रो किसान हुनुहुन्छ उहाँ, मेरो अर्को पार्टनर, उहाँसँगै भएर म काम गर्दैछु। अनुभवी हुनुहुन्छ उहाँ।
अब यो कुराकानीको अन्त्य अन्त्यतिर आइपुग्यौँ। अब अलिकति स्थानीय निकायको निर्वाचनसँग जोडेर कुरा गरौँ। स्थानीय निकायको निर्वाचन हुन लाग्दैछ, निर्वाचनपछि तपाईँहरू जस्तो उद्योगी व्यवसायले चाहिँ के अपेक्षा गर्नुभएको छ, के होला तपाईँहरू जस्तो उद्योगी व्यवसायको लागि निर्वाचनले के देला?
अब निर्वाचनले राम्रै दिन्छ भन्ने सोचौँ होइन। अब सम्भवतः स्थानीय निकाय चाहिँ रिक्त भएको धेरै समय भयो। अब त्यहाँ नयाँ पदाधिकारीहरू आउनुहुन्छ होला, उहाँहरूले राम्रो भिजन ल्याउनुहुन्छ होला, राम्रै हुन्छ जस्तो लाग्छ मलाई।
जस्तो उद्योगी व्यवसायीलाई चाहिँ के कुराले चाहिँ फाइदा पुर्याउला स्थानीय निकाय चाहिँ पदपूर्ति भइसकेपछि?
जस्तो तपाईँको अहिले सरस्वती हेर्दाखेरि गाविसमा जानु पऱ्यो भनेदेखि चिनिएको मान्छे देखिँदैन, सचिव कहाँको हुनुहुन्छ अनि उहाँसँग परिचय गर्नु पऱ्यो, के गर्नु पऱ्यो के गर्नु पऱ्यो अलिक गाह्रै हुन्छ। जस्तो हामी स्थानीयमै त्यो काम गरिरहेका छौँ भनेदेखि स्थानीयकै वडा अगाडिको हिसाबमा हेर्ने भने वडा अध्यक्ष भने जस्तै त्यस्तै चाहिँ अरू के निकाय बन्छ होला, उहाँहरूसँग अगाडि नै चिन्जान हुन्छ हाम्रो स्थानीयमा भएपछि। त्यो भएपछि हामीले कुनै ठाउँमा सिफारिस लिनु पऱ्यो अथवा केही गर्नु पऱ्यो भनेदेखि धेरै नै सजिलो हुन्छ त्यो भयो भने उद्योगीलाई। हजुर,
यसको मतलब तपाईँहरूको समस्या बुझ्छन् छिटो भन्नुभयो?
हजुर, त्यो छिटै बुझ्छन्। जस्तो सचिवलाई त हामीले देखेकै हुँदैनौँ कतिपय, अनि सर्व भइरहनु हुन्छ उहाँहरू अहिलेको स्थितिमा हेर्दाखेरि। अब गाउँकै कोही चाहिँ नि वडा अध्यक्ष भने जस्तै मान्छे चाहिँ नि हुनुभयो भनेदेखि उहाँले त हामीलाई राम्रोसँग चिन्नुहुन्छ, आफ्नो वडाभित्रको अथवा चाहिँ नि गाविसभित्रको त्यस्तो मान्छेलाई चाहिँ नि चिन्ने भएको कारणले काम गर्न सजिलो हुन्छ।
तपाईँहरू उद्योगी व्यवसायलाई त्यो किसिमको राम्रो वातावरण हुँदा यसले चाहिँ समग्रमा आर्थिक वृद्धिलाई कस्तो टेवा पुग्ला?
अब तपाईँको आर्थिक वृद्धि गर्नको लागि चाहिँ नि किसानको लागि चाहिँ नि सरकारले केही सहयोग गर्नुपर्छ। जस्तो सहयोग भनेर तपाईँको सिधै पैसा दिएर अथवा त्यस्तो कुरामा नभइकन तपाईँको चाहिँ प्राविधिक सहयोग दिनु पऱ्यो सरकारले। जस्तो माछाकै हिसाबमा हो भनेदेखि यो माछा चाहिँ धेरै वर्षको पुरानो भइसक्यो, अब नयाँ खालको चाहिँ ब्रिडहरू लिएर आएर गऱ्यो भनेदेखि आर्थिक अवस्था राम्रो हुन्छ देशको पनि, जस्तो तपाईँको व्यवसायीको पनि आर्थिक अवस्था राम्रो हुने हो, देशको पनि राम्रो हुन्छ।
अहिले चाहिँ केही समस्या छन् जस्तो यहाँहरूको समस्या बुझ्नका लागि?
जस्तो समस्या भनेर त्यस्तो स्थानीय हिसाबमा हाम्रो त्यस्तो खासै समस्या त होइन। अहिले एउटा समस्या भनेर भने त्यही नै हो, यो माछा धेरै पुरानो भइसकेको छ, यसको लागि चाहिँ नयाँ खालको चाहिँ ब्रिड कुल चाहिँ एकदम जरुरत छ। तपाईँको यो 18-20 वर्ष चाहिँ पुरानो माछा हो, यो एउटैबाट चाहिँ त्यही नै चाहिँ लगाएर त्यही भालेपोथी त्यही एउटैबाट चाहिँ गरिराखेको कारणले यो धेरै नै ऊ भइसकेको छ। यसको लागि चाहिँ नयाँ खालको चाहिँ सम्बन्धित निकायले नयाँ खालको चाहिँ ब्रिड ल्याइदियो भनेदेखि राम्रो हुनेछ।
ट्राउट माछा पालनबाट हुने आमदानी र यसको भविष्यबारे हिमालयन रेनबो ट्राउट प्रोडक्सन प्राली रसुवाका हरिप्रसाद रिमालसँग गरिएको कुराकानीसँगै कार्यक्रम बदलिँदो नेपालको समय सकिनै लागेको छ। अर्को हप्ता नयाँ आर्थिक विषयका साथ उपस्थित हुने नै छु। त्यति बेलासम्मका लागि प्राविधिक साथी संघर्ष विष्टलाई धन्यवाद दिँदै पिटी लोपचन बिदा हुन्छु। नमस्कार।